नमस्कार, म विष्णु अवस्थी। रेडियो कार्यक्रम समय सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज र बारसिङ्गा एफएम 102.2 मेगाहर्जबाट हप्ताको प्रत्येक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक विषयवस्तुका बारेमा कुराकानी गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामी कञ्चनपुर जिल्लाको शुक्ला फाटा आरक्षबाट विस्थापित परिवारहरूको व्यवस्थापन गर्न अहिले सरकारले के गरिरहेको छ र उसले गरिरहेको यो नीति ठिक छ कि छैन भन्ने विषयमा छलफल गर्दैछौँ। र छलफलमा हामीसँग हुनुहुन्छ माओवादी केन्द्रका नेता तथा आरक्ष पीडितको पक्षमा वकालत गर्दै आउनुभएका एकजना युवा कैलाश सुनार, र यसै गरी टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा आरक्ष पीडितहरूकै पक्षमा वकालत गरिरहनु भएका नेता गोपाल गुरुङ। यहाँहरू दुवैजनालाई स्वागत छ कार्यक्रम समय सन्दर्भमा।
धन्यवाद।
म गोपालजीबाट छलफलको सुरुवात गर्छु। गोपालजी, तपाईँ टेलिफोनमा हुनुहुन्छ, राम्ररी सुनिदिनु भएको छ,
एकदम क्लियर छ सर।
के छ अहिले आरक्ष पीडितहरूको समस्या समाधान गर्नका लागि जुन अब सरकारले गरिरहेको छ त्यो पहल प्रक्रिया कहाँ पुगेको छ? तपाईँ यो क्षेत्रमा काम गरिरहनु भएको हुनाले
होइन, भर्खरै एउटा के अरे हाम्रो क्षेत्रीय वन निर्देशकजीको नेतृत्वमा
हजुर
सरकारी कार्यालयका मालपोत नापी जस्तो तपाईँको चाहिने वार्डन कार्यालय भोग भन्नुभयो र कोलोनीकालाई चाहिने पहिलेको शर्मा आयोगले गरेको प्रतिवेदनको आधारमा यिनीहरूलाई चाहिने व्यवस्थापन गर्ने भन्ने एउटा निर्णय भएको छ। यो विषयमा मैले सरस्वती काठमाडौँमा कुरो हुँदाखेरि मैले वन मन्त्रालयमा पनि मैले कुरो राखेका थिएँ। यो निर्णय चाहिने हाम्रो सुशील कोइरालाजी प्रधानमन्त्री भएको बेलामा तत्कालीन नेकपा एमालेसित संयुक्त सरकार भएको बेलामा भार निर्णय रहेछ। त्यो निर्णयले के भन्दैछ भनेपछि 2 कट्टादेखि 5 कट्टा जग्गा वा 5 लाख। मैले त्यहाँ पनि मैले के भनेको थिएँ भने अब यो राहतका कुराहरू गर्नुहुन्छ भनेपछि राहत मान्छेले 5 लाखभन्दा बढी लिइरहेछन् अहिले पनि, तर यिनीहरूलाई त यिनको सम्पत्ति खोसेको हुनाले यो फरक छ। त्यसरी त क्षतिपूर्ति कुराहरू हो, क्षतिपूर्ति मिलाउने कुरोमा पीडित र सरकारका बिचमा सहमति हुनुपर्छ भन्ने मेरो पहिलो उहाँहरूलाई आग्रह थियो। दोस्रो कुरा मैले के भने भनेपछि तपाईँको यो सरकारी आयोगले जो तपाईँको जाने शर्मालाई सरकारी आयोग भनेर उहाँहरूले प्रतिवेदन पेस गरेको छ, यो बिचमा जो 900 जना मान्छे जो हटाइएको छ सुन्नमा आएको छ त आधिकारिक रूपले म भन्दैन, 900 जति हटाएको छ, ती हटाइएका मान्छेहरूको आन्दोलनलाई तपाईँले कसरी फेक्नुहुन्छ भन्ने कुरो गरेको थिएँ मैले। अब यहाँ बुझाइ के छ भने आरक्ष पीडितहरू सरकारले बनाएको सरकारी मान्छेले गरेको आयोग चाहिँ ठिक हुन्छ, राजनीतिले गरेको आयोग ठिक हुन्न भन्ने मेन कन्सेप्ट छ यहाँ। त्यस्तो गलत हो भनाइ छ मेरो बुझाइ।
यो तर यो अवधारणा ल्याउने अथवा यो तरिकाले जाँदा ठिक हुन्छ भन्ने मध्ये तपाईँ पनि त हो नि एउटा।
होइन, मैले म छु भने सरकारी आयोग निष्पक्ष हुन्छ भन्ने कुरा मेरो ठुलो विमती छ। नेपालमा सबैभन्दा बढी भ्रष्ट कर्मचारीहरू छन्, त्यहाँनिर म के भन्छु भने भ्रष्टाचारको उच्चतम बिन्दुमा बसेका छन् कर्मचारीहरू। राजनीतिमा जसलाई राजनीति बाध्यता होला उसले चाहिने तपाईँको चाहिने राजनीतिक कारणले अलि हेरफेर गर्ला, तर कर्मचारी चाहिने प्योर आर्थिक कुरोमा चाहिने डुबेको हुनाले मेरो बुझाइ के भने कर्मचारीहरू बढी भ्रष्ट छन् राजनीतिज्ञ भन्दा। अहिलेको तपाईँलाई म कुरा लिन्छु, 1 वर्ष 2 वर्ष पहिले भएको निर्णय हो, 1 वर्ष पहिले भएको निर्णय हो यो। सुन्नुहोस्, यो निर्णय त्यो बेला गर्दाखेरि सरकारले के गरेको हो भने कर्मचारीहरूसित सुविधा र सबै कुरा हुन्छ, छिट्टैमा काम हुन्छ भन्ने सोचले त्यो निर्णय गरेको, र ती कर्मचारी मित्र 1 वर्षमा काम गरेन। किन गरेन भने हप्ताको व्यवस्था भएन भनेर काम गरेन तिनीहरूले। अहिले जब सरकारले 60 लाख रुपियाँ यो व्यवस्थापनका लागि निकासा गर्यो त तुरन्त यिनीहरूले अस्ति बैठक बसाले। त्यही कारण हाम्रो भनाइ के हो भने कर्मचारीहरूले सेवाको भावना हुँदैन, आर्थिक कुराहरू बढी जोडिया हुन्छ उनीहरूसित। 60 लाख निकास हुने बित्तिकै निर्देशकजीले बैठक बोलाउनु भयो, एउटा एउटामा कति भत्ता तय गरिरहेको छ तपाईँ पत्रकार खोजी गर्नु होला तपाईँ।
तर जुन अहिले निर्णय तपाईँले सुनाउनु भयो 2 कट्टादेखि 5 कट्टा जग्गा दिने वा 5 लाख पैसा दिने भन्ने खालको, जो पहिला योभन्दा अगाडि शर्मा आयोगको प्रतिवेदनले दिएको आधारमा भनेर त्यति बेला शर्मा आयोग बनाउँदाखेरि तपाईँ सम्बन्ध राजनीतिक दल जुन पार्टीसँग तपाईँ आबद्ध हुनुहुन्छ त्यो पार्टीकै वनमन्त्री हुनुहुन्थ्यो र त्यो सरकारले नै त्यति बेला त्यो निर्देशक त्यो के अरे शर्मा आयोग बनायो र उसले एउटा सिफारिस लग्यो, तपाईँहरूसँग छलफल परामर्श पनि भएको हो, तर त्यति बेला तपाईँहरूले यस्तो खालको यो गर्नु हुँदैन भनेर भन्यो हो।
अब विशेष म तपाईँलाई के भन्छु भने नेपालमा एउटा सोच के छ भने सरकारमा भएका पार्टी कार्यकर्ता त सरकारको गुणगान गर्नै पर्छ भन्ने सोच्छ के, त्यो गलत हो। त्यो सरकारमा बसेको व्यक्ति निरङ्कुश हुन सक्छ, सरकारमा बसेको मान्छे भ्रष्ट हुन सक्छ, त्यसलाई पनि नियन्त्रण गर्नु भने कार्यकर्ता कर्तव्य हो, हाम्रो कर्तव्य हो। त्यही कारण हामी के भन्छौँ भने जतिसुकै निर्णयहरू गलत भएका छन् त्यसलाई सच्याउनु पर्छ भन्ने हाम्रो भनाइ हो, हामी त्यो भन्छौँ।
अहिले जुन निर्णय भएको छ यो गलत भएको छ,
अहिलेको निर्णय गलत भएको छ या ठिक भएको छ भन्नुभन्दा पनि अहिलेको निर्णयमा आरक्षित पीडितसित सम्बन्धित मान्छेहरूलाई सहभागी गराइएको छैन। अब निर्णय के ठिक छ के बेठिक छ त्यो त सरकार र आरक्षित पीडितको बिचमा छलफल गरेर हुने विषय हो, त्यो मैले भनेर त हुने विषय होइन। मेरो मूल कुरामा मेरो असहमति के हो भने यो निर्णय गर्दाखेरि आरक्षित पीडितका प्रतिनिधिहरूलाई अर्थात् तिनका लिडरहरूलाई पनि राखेर निर्णय गरेको भए अति उत्तम हुन्थ्यो। यो निर्णय ठिक पनि हुनसक्छ, भोलि आरक्षित पीडितका साथीहरूले 5 कठा जमिन हामी लिन्छौँ भनेर उहाँले मानिदिनु भयो भने त्यसमा हाम्रो विमति हुँदैन। उहाँहरूसित छलफल गरेपछि ठिक छ या बेठिक छ भन्ने कुराको रिजल्ट आउँछ भन्ने मेरो बुझाइ।
हजुर, म कैलाशजी कहाँ आएँ। कैलाशजी, तपाईँ अब आरक्षित पीडितको पक्षमा वकालत गर्दै आउनु भएको एउटा युवा हुनुहुन्छ। अहिले सरकारले जुन टिओआर दिएर वन निर्देशकको नेतृत्वमा जुन समाधान गर्ने भनेर अर्डर गरेको छ, यसले समस्या समाधान हुने देख्नुहुन्छ?
धन्यवाद। पहिला त यो लोकप्रिय कार्यक्रम, लोकप्रिय रेडियो शुक्लबाट एफएमबाट यो कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण श्रोतागणलाई नमस्कार। मेरो व्यक्तिगत तथा मेरो पार्टीको तर्फबाट नमस्कार। र साथै यहाँले गर्नुभएको प्रश्नको म स्पष्ट आज जवाब दिन के चाहन्छु भने शरणार्थीको जीवन जिउन बाध्य पारिएका आरक्षित पीडित दाजुभाइ दिदीबहिनीहरू र त्यहाँका सबै किसानहरूलाई म यो लोकप्रिय कार्यक्रम मार्फत, यो लोकप्रिय रेडियो मार्फत म के जानकारी गराउन चाहन्छु भने, पहिलो कुरा, जुन आज यो आयोग भन्ने एउटा अवधारणा ल्याएर जो यो हावा फैलाएको छ यसले आरक्षित पीडितको समस्याको समाधान हुन सक्दैनन् भन्ने माओवादी केन्द्रको र मेरो स्पष्ट धारणा छ। र म अहिले धेरै कुरामा नगइकन सर्वप्रथम म के कुरा जानकारी गराउन चाहन्छु भने, अहिले हाम्रो नेताजीले जो कङ्ग्रेसको गोपाल गुरुङजीले जो भन्नुभयो भत्ता कुरा भएर भत्ता नभएर यो अहिलेको कार्यदलले काम गर्न सकेनन् भन्ने जो गरेनन् भन्ने कुरा छ, यो बिल्कुल बेठिक कुरा हो। कार्यदललाई हामीले जब असोज 22 गते 2072 साल असोज 22 गते जो यहाँको क्षेत्र नम्बर 2 का सांसद नेपाली काङ्ग्रेसका नेता र पूर्व सिँचाइ मन्त्रीज्यूले जुन एकल प्रयासले र जुन तरिकाले उहाँले एक ढङ्गले जुन यो आयोग बनाउने कसरत गर्नुभयो र त्यो आयोगका टिओआरहरू जुन बनाउनुभयो बनाउनमा आफ्नो राय सल्लाह पेश गर्नुभयो, यो ठिक छैन भनेर हामीले यो आयोगलाई वन मन्त्रालय माओवादी केन्द्रको हातमा गइसकेपछि सुशील कोइराला प्रधानमन्त्री एमालेको सहयोगमा बनेका प्रधानमन्त्रीजीको पश्चात जुन केपी शर्मा ओलीज्यू प्रधानमन्त्री बन्नुभयो र त्यतिन्जेल अग्निप्रसाद सापकोटा माओवादीको भागमा जो वन मन्त्रालय पर्ने बित्तिकै जुन यो आयोगको अवधारणा थियो, यो आयोगको जो गठन भएको थियो, यो आयोगद्वारा समस्याको समाधान हुन सक्दैन भनेर हामीले यो आयोगलाई एक तरले हामीले निलम्बनमै गरेको अवस्था हो।
तर तपाईँको भागमा वनमन्त्री पर्दाखेरि अथवा माओवादी केन्द्रको भागमा वनमन्त्री पर्दाखेरि आयोगै गठन गर्न सक्नु भएन, तपाईँहरूले यो समस्या समाधानतिर ध्यानै दिनु भएन नि। अहिले अहिले फेरि त सरकार तपाईँकै पार्टीको नेतृत्वमा छ, यस्तो खालको टिओआर दिएर पठाइदिएको छ
हो। यसका लागि म यो लोकप्रिय कार्यक्रम मार्फत सम्पूर्ण श्रोतागणलाई म के जानकारी गराउन चाहन्छु भने, जुन असोज 22 गते जो यो कार्यदलको अवधारणा ल्याएर जो टिओआर बनाएको थियो, यो टिओआरलाई बदल्नको निमित्त हामीले जद्दोजहद गऱ्यौँ र विभिन्न बैठकद्वारा यो टिओआर बदल्ने समयमा जुन तरिकाले या त यो टिओआरकै अधीनमा रहेर यो टिओआरकै सन्दर्भ सेरोफेरोमा हामीले काम गर्नुपर्थ्यो, काम गराउनु पर्थ्यो, त्यो सम्भव छैन, त्यसले आरक्षित पीडितको समस्याको समाधान हुन सक्दैन, यो टिओआर बदल्नुपर्छ भन्ने हिसाबमा जो माओवादी केन्द्र कञ्चनपुर पार्टी जो लागेको थियो र केन्द्र पनि जुन तरिकाले यसलाई बदल्दा बदल्दै पनि समयको अभावले गर्दा सरकार गिरेर माओवादी पार्टीको हातबाट वन मन्त्रालय गइसकेको अवस्थामा अहिले त्यही वन मन्त्रालय कङ्ग्रेसको भागमा परेको हुनाले
उहाँले काङ्ग्रेसकै पनि गोपालजीले भन्नुभयो नि यो त गलत छ, यो जे गरिरहेछ यसले समस्या समाधान हुने सङ्केत देखिँदैन भनेर यहाँको नेताले त हुँदैन समस्या समाधान भनिराखेकै छ
भने उहाँकै नेताज्यू मान्ने पूर्व मन्त्रीज्यू सिँचाइ मन्त्रीज्यू उहाँ एकल रूपले उहाँ लागिराख्नु भएको छ। त्यसमा हाम्रो अध्यक्षज्यूलाई पनि यो 5 लाख रुपियाँ दिउँ योभन्दा बढी दिन सकिँदैन भनेर उहाँले 10 औँचोटि उहाँसँग ब्रिफिङ गर्नुभएको छ र हाम्रो माओवादी केन्द्रको स्पष्ट धारणा हो जमिन तिनी किसानहरूका जमिन हलो र थलो खोसिएको छ तिनीहरूलाई सम्मानपूर्वकले हलो र थलोमा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।
अब के गर्नुहुन्छ त यो खालको टिओआर लिएर अब क्षेत्रीय वन निर्देशक यहाँ आइसक्नु भएको छ उहाँले एक चरणको छलफल पनि गरिसक्नु भएको छ सम्भवतः त्यो छलफलमा तपाईँहरू सहभागी हुनुहुन्थ्यो हुनुहुन्थ्यो मलाई थाहा छैन तर आरक्ष पीडितलाई सहभागी गराइएको छैन।
आरक्ष पीडितलाई पछिल्लो चरणमा सहभागिता गराउँछु उहाँले भन्नुभएको छ। यो यसमा त
हजुर
जुन यो अस्तिको बैठक थियो त्यसमा आरक्ष पीडितलाई सहभागिता गराएको छैन, आउँदो दिनमा आरक्ष पीडितलाई सहभागिता गराउँछु उहाँले भन्नुभएको छ। तर हाम्रो अवधारणा के छ भनेपछि आरक्ष पीडितहरूलाई पनि सहभागिता गराएर यो यो आयोग जुन यो आयोग छ त्यो आयोगलाई पनि यो कार्यदल छ यो कार्यदललाई पनि केही शक्तिशाली बनाएर पीडितको पक्षमा ढालेर अगाडि बढ्नुपर्छ भन्ने हो।
तर कर्मचारीले कामै गर्दैन अघि गोपालजीले भन्नुभयो नि कर्मचारीको हातमा यदि त्यस्तो खालको अधिकार दिइयो भने कर्मचारीले जनताको पक्षमा कहिले पनि काम गर्दैन भनेर तर तपाईँहरूले कर्मचारीकै नेतृत्वलाई शक्तिशाली बनाउनुपर्छ भन्ने खालको धारणा गर्दै हुनुहुन्छ तपाईँहरूको मत बाँझिए
हामीले यो कहिले पनि भनेका छैनौँ। हामीले त पछिल्लो चरणमा पनि यो कर्मचारीको संयन्त्र होइनन् कि जसको नीति त्यसैको नेतृत्व हुनुपर्छ र आरक्ष पीडितहरूको समस्याको समाधान आरक्ष पीडितको बारेमा बुझ्ने आरक्ष पीडितको बारेमा जान्ने र यही कञ्चनपुरद्वारै कञ्चनपुरभित्रैबाट एउटा कार्यदलको संयोजक बनाएर त्यसमा सबै पार्टीहरूलाई समावेश गरेर र यो एउटा एक पार्टीको एक परिवारको र एक ठाउँको मात्रै समस्या नभएर समग्र कञ्चनपुरको समग्र सम्पूर्ण पार्टीको र सबैको सरकारको विषय भएको हुनाले सबैलाई समेटेर अगाडि बढौँ र किसानहरूलाई उनको घरमा फिर्ता गरौँ र उनलाई चाहेको उनबाट खोसिएको सम्पत्तिहरू उनलाई फिर्ता गरौँ भन्ने हाम्रो स्पष्ट धारणा छ।
हजुर गोपालजी
हजुर
अब तपाईँले अघि पनि कुरा राख्नुभयो यही तरिकाले समस्या समाधान हुने सम्भावना कम देखिन्छ तपाईँको आशय यस्तै खालको थियो जुन
मेरो त मूलभूत कुरो के हो भने मैले नीतिमा कुरो गरेको हो समस्या समाधान किन हुँदैन संसारमा कुनै पनि यस्तो समस्या छ जो समाधान हुँदैन तर त्यसमा इमान्दारी हुनु पऱ्यो भन्ने मेरो आग्रह हो। अहिले वर्तमान सोचमा के छ मेरो बुझाइ गलत पनि हुनसक्छ हेलो
हजुर हजुर म सुनिरहेको छु
मेरो बुझाइ गलत पनि हुनसक्छ यी आरक्षी पीडित होइन नक्कली हुन् भन्ने जो नीति तहमा बसेका मान्छे छन् तिनीहरूको सोच बुझाइमा त्यस्तो छ म के भन्दैछु भने ती गलत मान्छेलाई हटाउनुहोस् त्यसलाई नदिनुहोस् भन्छु मेरो भनाइ छ। अगर तपाईँ आफ्नै आयोगले बनाएका समितिले बनाएका मान्छेलाई तपाईँले काटछाट गर्नुहुन्छ हाम्रो दिवान आयोगले अरू आयोगले गरेको 24-21 जना मान्छेलाई तपाईँले काटछाट गरेर आफ्नो मनकुसीले कोड आरटिओ कार्यालयमा बसेर तपाईँले 16 सय बनाउनु भएको छ भने त्यो 900 मान्छेले भोलि रोडमा आउँछ नि त्यसका बारेमा त केही न केही सोच्नु पर्ला नि कुन आधार तिनको नाम काट्यो तिनलाई कम्छ जस्तै मेरो भन्नु खोजेको के हो भने यो आरक्ष आयोगमा जबसम्म इमान्दार मान्छे र पीडित मान्छेहरूलाई नीतिगत तहमा सहभागी गराइँदैन यो समस्याको समाधान हुन सक्दैन भन्ने मेरो बुझाइरहेको छ। दोस्रो कुरो म के भन्दैछु भने ठिक छ सरकारले निर्णय गर्यो त्यो निर्णय प्रक्रियालाई कसरी लागू भन्ने गर्ने कुरामा ती भिक्टिममा परेका मान्छेहरूसित छलफल गर्नु पर्यो हामीले छलफल गरेर हुँदैन राजनीतिक दलका मान्छेहरूलाई बोलाएर के अरे आरक्ष कार्यालयमा 1500 रुपियाँ भत्ता दिएर चियापिलासम्म समाधान हुँदैन समस्याको तहमा जानका लागि आरक्ष पीडितहरूसित इमान्दार छलफल गर्नु पर्यो वन मन्त्रालयका साथीहरूले। हाम्रो बुझाइ के छ भने कट्टामा सहमति हुन्छ कि रोड साइडमा 2 कट्टामा सहमति हुन्छ कि या पैसामा सहमति त्यसको लागि इमान्दारी प्रयास हुनु पऱ्यो नि त्यो प्रयास कहीँ न कहीँमा कोही न कोही चुक्या छौँ हामी हाम्रो मेरो बुझाइ छ। त्यही कारण अझ पनि म आरक्षी साथीहरूलाई के भन्छु भने एकचोटि बसेर ठन्डा हिसाबले एक भएर 5 कट्टा पनि तपाईँ दिनुहुन्छ त्यो पनि ठिक छ भन्छौँ हामी तर बस्तीको विकास हुनु पऱ्यो रोड हुनु पऱ्यो त्यहाँ स्कुल हुनु पऱ्यो त्यहाँ बाटोघाटो हुनु पऱ्यो त्यहाँ बिजुली हुनु पऱ्यो त्यहाँ तपाईँको जाने मठ मन्दिरको लागि जग्गा छुट्याएर अगर व्यवस्थित बस्ती हुन्छ भने 5 कट्टा पनि ठिक छ भन्छु मेरो बुझाइ छ त्यो मेरो निजी बुझायो। पाँच कट्टामा मान आरजेपीले मान्नुपर्छ भने पनि होइन, उनसित छलफल गर्ने, उनको सम्पत्ति लुटिएको हुनाले, उनीसित सरकारले उनको सम्पत्ति अधिग्रहण गरेको हुनाले उनीसित टेबल टक गरेर कतिमा निगोसिएट हुन्छ त त्यो गर्नै पर्ने हो, त्यो न्यायसित पनि हुन्छ। गणतन्त्रमा तपाईँले पीडित व्यक्तिसित छलफल गर्नु भएन, बिचका चाहिने हामी जस्ता टाटापाटालाई तपाईँले छलफलमा सामेल गर्नु भने यी समस्याहरू हुने।
तर तर गोपालजी यहाँनिर तपाईँ विचार गर्नुहोस्, भूकम्प पीडितहरूले 8 लाख रुपियाँ पाउँदैछन् राहत भनेर राज्यबाट, जबकि भूकम्प राज्यले ल्याएको विषय होइन, यो प्राकृतिक विषय हो। तर आरक्षित पीडितहरूका लागि जुन भूकम्प ल्याइयो त्यो त राज्यको तर्फबाट ल्याइएको भूकम्प हो, राज्यले आफूले उनीहरूलाई विस्थापित गराइएको हो, आफूले गराएको विस्थापितहरूलाई आफैले व्यवस्थापन गर्नुपर्ने दायित्वबाट राज्य अलिकति पन्छ्या जस्तो अथवा अलिकति झारो टार्ने किसिमले यो टिआर बनाएको जस्तो तपाईँले लाग्दैन?
मैले त्यही म त्यही कुरा त भन्दै जो कुरा हजुरले भन्नुभयो त्यही कुरामा म त्यही कुरा भन्न खोजिरहेको छु। मूल कुरा के हो भने अहिले जो मेरो बुझाइ जो काठमाडौँमा बसेका मान्छेले गर्दैछन् यी आरक्षित पीडित नक्लिएन भन्ने किसिमको सोच छ जस्तो लाग्छ मलाई। कोही यसो कुरा गर्दाखेरि त्यही कुराहरू झलक झुलुक कुराहरू निकाल्छन् मान्छेले। म त मैले के भने मैले अगाडि नक्लिएन भने सबलाई हटाउनुहोस्, तपाईँ निर्णय गर्नुहोस्, बोल्ड निर्णय गर्नुहोस्। तर राज्यले प्रमाणित गरेर अब दिनु पऱ्यो यिनलाई। त्यसै त यसको सही समाधान के छ भने अब आरक्षित पीडितहरूसित बसेर आरक्षित पीडित मित्रहरूले पनि राजनीति गर्नु भएन, राजनीतिक रूपले उनीहरूले पनि गुटबाजी गर्नु भएन, राजनीतिकबाट कोही न कोही सहमुक्त हुनु जरुरी छ, मेरो आग्रह त्यो छ। लोक कल्याणको हिसाबले निर्देशकजीले पनि सोच्नु पऱ्यो, त्यो समितिले सोच्नु पऱ्यो, लोक कल्याणभित्र राज्यले कति दिन सक्छ, राज्यसित जमिन कति छ, जमिनको त सर्टेज होला। त्यसले गर्दा मलाई मेरो निजी विचार हो यो, यसमा काङ्ग्रेसको पनि होइन, मेरो निजी विचार के छ भने आरक्षित पीडितहरूलाई मेरो आग्रह के छ भने 5 कट्टा जग्गामा तपाईँहरूले मान्न सक्नुभयो भने विकास समेतको त्यसमा सरकारले दिन चाह्यो भने त्यो एउटा समाधान हुनसक्छ भन्ने मेरो 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 निजी विचार हो, समाधानको बाटो हुन्छ।
म कैलाशजी कहाँ आएँ, कैलाशजी गोपालजीको विचारसँग तपाईँ सहमत हुनुहुन्छ?
अब हामीले सहमत हुनुभन्दा पनि यो आरक्षित पीडितहरूको सरकारको विषय भएको हुनाले अब बर्मेली आयोगले 4 बिघा जमिन दियो, पछिल्लो आयोगले 1.5 बिघा दियो, त्यो पछिल्लो आयोग 15 कट्टा दियो, त्यो पछिल्लो आयोगले 10 कट्टा दियो र समयअनुसारले जमिन तन्किँदैनन्, जनसङ्ख्या बढ्छ, संसाधनहरू कम हुँदै गए धरतीबाट। त्यसैले हाम्रा आरक्षित पीडित दाजुभाइ दिदीबहिनीहरूले त्यहाँका किसानहरूले गोपाल गुरुङजीले जुन तरिकाको 5 कट्टाको अवधारणा जो भन्दै हुनुहुन्छ उहाँको व्यक्तिगत निजी कुरा हो भनेपछि मेरो पनि मतलब अवधारणा के हो भने यो समस्या जेन्युन समस्या हो, यो समस्यालाई धेरै सधैँभरि राख्न पनि सकिँदैन, 15 वर्ष भइसक्यो। यो राजनीतिक दलको असफलता र राजनीतिक दलको लागि यो ठुलो दुःखदायक कुरा छ। यसलाई सबैले मिलेर पीडितहरूले पीडकहरूले सबैले एक बिन्दुमा पुगेर 5 कट्टा जति हुन्छ उहाँले चित्त बुझाउनु भयो भने हामीलाई यसमा कुनै आपत्ति छैनन्। तर उहाँको हाम्रो स्पष्ट धारणा के छ भने उहाँलाई समस्या 15 वर्षदेखि भइराखेका छ, उहाँका मतलब सबै अगाडि बढे, संसार अगाडि बढे, टेक्नोलोजीको जमाना भयो, उहाँहरू मतलब पछाडि धकेलिए। त्यसमा 5 कट्टा 10 कट्टा अब हामी त भन्न सक्दैनौँ, तर उहाँले जुनमा चित्त बुझाउनु भयो भने हाम्रो उहाँको खुसीमा नै हाम्रो खुसी हुन्छ।
तर समस्या समाधानका लागि गोपालजीले भन्नुभयो नि पीडितहरूसँग छलफल गर्नुपर्छ, उहाँहरूसँग समन्वय गर्नुपर्छ, उहाँहरूसँग परामर्श गर्नुपर्छ। अहिले मनोमानी ढङ्गले जुन तरिकाले छलफल परामर्श नगरिकनै यिनीहरूसँग छलफल गऱ्यो भने समस्या समाधान निस्किँदैन, फेलेर लानुपर्छ भन्ने दृष्टिकोण जुन योभन्दा अगाडि शर्मा आयोग पनि देखियो र अहिले वनको निर्देशकले पनि अहिलेसम्म छलफल गरेर देखिँदैन, यसरी समाधान निस्किन्छ?
म गोपालजीको कुरामा 100% सहमत छु, तर मेरो बिमती अर्को कहाँ हो भनेपछि क्षेत्र नम्बर 2 जो एनपी साउन्दजीलाई त्यहाँको आरक्षित पीडितहरूले बहुमतले विजय गराएर सदनमा पुगाउनु भयो, त्यहाँ पश्चात उहाँले त्यहाँका किसानहरू त्यहाँका पीडितहरू के भन्दैछन् भन्ने उहाँले बुझ्नु भएनन्। उहाँको बुझाइ के रह्यो भने प्रशासनिक आयोग चाहियो, योभन्दा अगाडिका पीडितहरू भन्छन् हिन्दीमा एउटा कहावत छ, दुधको जलेको मान्छेले छासलाई पनि फुकेर पिन्छ भन्छन्, त्यस्तै उहाँले यो राजनीतिक आयोगहरूले सङ्ख्या थप्ने, सङ्ख्या घटाउने, सङ्ख्यामा समस्या ल्याउने भएको हुनाले प्रशासनिक आयोगद्वारा हाम्रो समस्याको समाधान हुन्छ भनेर त्यहाँबाट विजयी गराउनु भएका जो क्षेत्र नम्बर 2 कङ्ग्रेसका सांसदज्यूलाई जो भन्नुभयो उहाँले के बुझ्नुभयो मलाई थाहा छैनन्, तर उहाँले प्रशासनिक आयोगको समयमा ठाउँमा प्रशासनिक आयोग पनि होइनन्, म यहाँको यो लोकप्रिय कार्यक्रम मार्फत म सबैलाई जानकारी के गराउँ भनेपछि उहाँ बहालवाला न्यायाधीश हुनुहुन्न थियो. उहाँ जुन तरिक जुन तपाईँको निवर्तमान न्यायाधीश हुनुहुन्थ्यो उहाँको नेतृत्वमा जुन ठाकुर प्रसाद शर्माजीको जुन नेतृत्वमा जुन आयोग बन्यो त्यो आयोगले सङ्ख्या बढाउने भन्दा पनि घटाउने सबैको कुरा सुन्ने भन्दा पनि कुरै नसुन्ने जुन तरिकाको उहाँले एकलौटी ल्याउनु भयो त्यसमा मतलब कि आरक्षित पीडितहरूलाई कहीँ समावेश गरिएको छैन कहीँ उनको कुराहरूलाई सहमत गरिएको छैन त्यसमा त्यो क्षेत्र नम्बर दुईबाट जो जितेर जानुभएको सांसदज्यूले कस्तो बुझ्नुभयो यो उहाँको उप निर्भर गर्छ. मलाई पनि के लाग्छ भने जुन गोपालजी गुरुङजीले जो भन्नुभएको छ पीडितहरूको सहभागिता सहकार्यद्वारा र नै यो समस्याको समाधान हुनसक्छ र विगतमा जसले जे गरे पनि आउँदो दिनमा पीडितहरूलाई साथमा लिएर नै यो समस्याको समाधान गर्यो.
अब के हो त समस्या समाधानको बिन्दु चाहिँ के हो? अब
समस्या समाधानको बिन्दु के हो भनेपछि यो आयोग जो कार्यदल छ प्रशासनिक कार्यदल छ यो कार्यदलले फुल्ली समय दिन सक्छ भनेपछि मलाई लाग्दैनन् वन निर्देशकज्यूको जो नेतृत्वमा जो कार्यदल बनेको छ यो सहायक हो उहाँको लागि यो ओभर टाइमको काम हो फुल टाइम उहाँको अरू काम छ पुरै नौ जिल्ला हेर्नुपर्ने हुन्छ उहाँले अरू विभागीय कामहरू पनि गर्नुपर्ने भएको हुनाले यसको बारेमा पनि विचार गरौँ यही कार्यदललाई अगाडि बढाउने हो भने पनि यसलाई शक्तिशाली बनाएर अगाडि बढाउँ र होइन भने पनि अर्को म होइन भने पनि यसको विकल्प खोजौँ र यो समस्याको छिटो समाधान गरौँ र अर्को म के जानकारी गराउन चाहन्छु भने पहिले जो गोपाल गुरुङजीले जो भन्नुभएको छ उहाँलाई सही कुरा जानकारी छ कि छैन अहिलेको टिआर मलाई थाहा छैनन् तर मलाई जानकारी भएअनुसारले दुईदेखि पाँच कट्टा भन्ने छँदै छैन अधिकतम पाँच लाख रुपियाँ र ती जमिनहरू विगतमा आरक्षित पीडितको लागि छुट्याएका जमिनहरूलाई खोजेर खोसेर दिने भन्ने छ यो सम्भव छैन लोकतन्त्रको जमानामा आज खोजेर बसे त्यहाँ आवासीय क्षेत्रहरूबाट जमिन खोसेर सरकारले लिन सक्ने अवस्था छैन.
हजुर गोपालजी आरक्षित पीडितहरूको समस्या समाधान गर्नका लागि अब गर्नुपर्ने ठोस काम चाहिँ के हो तपाईँको विचारमा?
मैले भने नि अब वर्तमान जो सरकार छ सरकार उदार हुनु पर्यो. म एउटा उदाहरण दिन्छु यो देशको राष्ट्रपति भइसकेका यो देशका मन्त्री भइसकेका मान्छेहरू अकुत सम्पत्ति जो दैनिक दस लाख पन्ध्र लाख बाँडिरहेका छन् तिनलाई सरकारले 50 लाख करोड दिनमा सञ्चय नगर्ने एउटा नेपालको विपन्न गरिब शरीरमा चाहिने मासु नभएर हड्डी देखिने परिवारलाई के दिने कुरामा सरकारले आफ्नो ढोका खोल्नुपर्छ भन्ने मेरो बुझाइ छ. अब कति खोल्छ त्यो उसको विषय हो. मूल कुरा के हो भने यो देशमा बहुत समस्याहरू छन्. एउटा मान्छे बैरागी लिएको छु भन्छ तर ऊ चाहिने जग्गाको चाहिँ जग्गा अधिकारमा जान्छ त्यो मान्छे समस्या त्यस्तो पनि छ. राजनीतिभित्र इमान्दारी त भएन के राजनीति ठुला बडाको लागि
भयो त्यो तपाईँहरूले नै बनाएको खेल होइन
ए बाबा हामीले बनाएको खेल त हो त हामीले आवाज उठाइरहेको छौँ नि. म एउटा कार्यकर्ता भएर उहाँले बार बार हाम्रो कैलाशजीले एनबिजीको नाम लिँदैछन् अरे बाबा देशमा प्रधानमन्त्री के अरे प्रचण्डजी हुनुहुन्छ उहाँले सबै निर्णय गर्दै हुनुहुन्छ. भूकम्प पीडितलाई उहाँले बढाउनु भयो उहाँले भारतको राष्ट्रपति आउने बेला छुट्टी गर्नुभयो अहिले लाखौँ रुपियाँ बाँड्दैछन् उनले यो टिआर चेन्ज गर्नमा के गाह्रो छ त भने हामी त के भन्दैछौँ भनेपछि मिलेर जाउँ. म त के भन्दैछु जमिन देवराज कैलाजी लगि भन्नुभयो कि जमिन नदिने भनेको छ. मलाई लाग्छ कि हामीसित छलफल हुने बेलामा के पाँच कट्टासम्म ठाउँ हेरेर दुई कट्टादेखि पाँच कट्टासम्म भनेको थियो अब त टिआर त ओपन गरेकै छैन यिनले बाहिर के निर्णय गरेको छ के कार्यपत्रमा संसदमा भोलि ओपन भएपछि थाहा होला. कुराको मैले जो शङ्का जो कुराहरू उठिरहेको थियो त्यो भनेको यसको ठोस समाधान के हो भने आरक्षित पीडितका साथीहरूसित सरसल्लाह गरेर के ठिक हुन्छ एक लाखमा ठिक हुन्छ कि दस लाखमा ठिक हुन्छ कि दुई कट्टामा हुन्छ कि कहाँ ठिक हुन्छ यी कुराहरूमा सरकारले उदारतापूर्वक अब समस्या के छ आरक्षित पीडितले भनेको कुरा त्यही कुरा चाहिने मान्दैन प्रशासनले त्यही कुरा माथिको छ नेताले भनिदियो भने कुर्सीमा उभिएर उसले मान्नु.
तपाईँ कञ्चनपुरका राजनीतिक दलहरू एकट्ठा भएर समाधानको विकल्प यो हो भनेर एउटा विकल्पमा ट्याक्क एउटा विकल्पमा सहमति गरेर डेलिगेसन लिएर काठमाडौँ किन जान्न सक्नु भएको? समस्या त तपाईँहरूकै हो नि.
कञ्चनपुरको राजनैतिक दलका मान्छेहरू पनि यो विषयमा विवादित छन्.
तपाईँकै दलभित्रका दुईजना मान्छेको फरक धारणा छ माओवादी भित्रका मान्छेहरूको फरक धारणा छ एमाले भित्रका मान्छेहरूको फरक धारणा छ.
राजनीतिमा स्वाभाविक विषय हो त्यो. तर अन्तमा एउटा कुरा विशुद्धि के हो भने जनचाहना अनुरूप सबले उभिनैपर्छ. सुरुमा मान्छेको धारणा केही भए पनि अन्तमा जनचाहना अनुसार उभिनैपर्छ. त्यसरी त यो राजनीतिक दलको यसमा भूमिका केही छैन. हेर्नुहोस् त्यो आयोगले राजनीतिक दलसित खालि बोलाएर खालि तपाईँ स्यापिलाएर फिर्ता पठाउने हो उसले. अहिलेको टिआरमा राजनीतिक दलको कुनै भूमिका छैन. त्यो चाहिँ त म के भन्दैछु भने राजनीतिक दलभन्दा पनि अब पीडितसित त्यसले चर्चा चलाउनु पर्यो, पीडितसित समाधान खोजेर सरकारलाई यसो गरौँ भनेर एउटा प्रतिवेदन उठाउनु पर्यो नि, त्यो छलफल हुन्छ माथि केन्द्रमा गएर उठाउनु त पऱ्यो नि उहाँले, उहाँलाई तपाईँले पनि भन्नु पऱ्यो कमसेकम पीडितहरूसित छलफल गरेर एक राउन्ड पीडितको भोइसलाई मन्त्रालयमा लगेर पुगाउनु त सही कमसेकम निर्देशकजी, उसको कुरो उठाएको त भनौँ न।
हजुर, हामी करिब करिब अन्त अन्ततिर आएका छौँ, अन्तमा के हो त अब ठ्याक्कै ठोस समाधानको विकल्प?
समाधानको ठोस विकल्प के हो भने अगर टिआरमा 5 कटासम्म जग्गा भनेको छ भने कुनै ठाउँमा त्यो जग्गा खोजेर बस्ती विकास गरेर त्यसमा आरक्षित पीडितले पनि अलिकति लचिलो भएर ठिकै छ त कहाँ जाने जमिनको सर्टेज छ अब जमिन छैन यतिमा चित्त बुझाउँ भनेर उहाँहरूले मान्नुभयो भने यो समाधान हुनसक्छ, मान्ने उहाँले नै हो, पीडितहरूले नै मान्ने हो, किनभने यो राहत होइन, यो क्षतिपूर्ति हो, यो क्षतिपूर्ति हो, यो सरकारले बुझ्नु जरुरी छ, राहत होइन, यो राहत होइन क्षतिपूर्ति हो, क्षतिपूर्ति निगोसिएसन गरेर टुङ्ग्याउनु पर्यो भन्ने मेरो आग्रह छ, त्यसमा हाम्रो पनि सहयोग हुन्छ।
हजुर कैलाशजी, अन्तमा के हुन्छ?
अन्तमा जस्तै गोपाल गुरुङजीले जो भन्नुभएको छ, हामी टिओ यो टिओआर एउटा आरक्ष पीडितको कार्यदल बनोस्, यो आरक्ष पीडितको एउटा डेलिगेसन टोली बनोस्, यो असोज 22 गते जो एमाले काङ्ग्रेसको सरकारको पालामा यो कार्यदलको अवधारणा आएको हुनाले त्यतिन्जेल यो पास भएको हुनाले यसमा माओवादी केन्द्रको कुनै सरकार पनि छैनन्, माओवादी केन्द्रलाई जानकारी पनि छैनन्, त्यही भएको हुनाले अहिले जनताको हितमा जनताको पक्षमा हुने कामको लागि टिओआर चेन्ज गर्नको लागि हामी सम्माननीय प्रधानमन्त्रीजीको वहाँ हाम्रो पार्टीको तर्फबाट हामी जान्छौँ र टिओआरलाई शक्तिशाली बनाउनको लागि जनतालाई अधिकार सम्पन्न बनाउनको लागि यो टिओआर चेन्ज गराउनु पर्ने भए पनि हामी दिनरात लागेर पनि हामी तयार छौँ।
हवस्, छलफलमा आइदिनु भयो यसका लागि दुवैजना माओवादी केन्द्रका नेता तथा आरक्ष पीडितको पक्षमा वकालत गर्दै आउनुभएका युवा कैलाश सुनार र नेपाली काङ्ग्रेसका नेता तथा आरक्ष पीडितहरूकै पक्षमा वकालत गरिनुभएका नेता गोपाल गुरुङ, दुवैजनालाई धेरै धन्यवाद छ।
धन्यवाद।
छलफल सुन्नुभएकोमा तपाईँ श्रोतालाई पनि धन्यवाद। आज हामीले आरक्ष पीडितहरूको समस्या कसरी समाधान हुनसक्छ भन्ने विषयमा दुईजना नेतासँग छलफल गऱ्यौँ। छलफल सुन्नुभएकोमा तपाईँ श्रोतालाई धन्यवाद र प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र कमल चौधरीलाई पनि धन्यवाद दिई म विष्णु अवस्थी बिदा हुन्छु। नमस्ते, शुभ दिन।